आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी रेडियो कार्यक्रम साइनो नमस्कार रेडियो कार्यक्रम साइनोको अर्को एउटा नयाँ श्रृङ्खलामा तपाईँलाई हार्दिक स्वागत छ म अर्जुविष्ट सल्यानी आदिवासी जनजातिको संस्कृति र प्रकृतिबीचको साइनो र सम्झनाहरूको पुनर्ताजगीका लागि थालिएको हाम्रो सचेतीकरणको यात्रा जारी छ कार्यक्रम साइनो हरेक शनिबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखरा र रेडियो मर्स्याङदी 95 मेगाहर्ज लमजुङबाट एकैसाथ प्रसारण भइरहेको छ हाम्रा उद्देश्यहरू जलवायु परिवर्तन र जैविक विविधता सम्बन्धी कार्यका लागि प्रभावकारी रूपमा आदिवासी जनजाति संलग्नताबारे अभिवृद्धि गर्ने जलवायु कार्य जैविक विविधता र प्राकृतिक स्रोत व्यवस्थापनमा आदिवासी जनजातिको ज्ञान प्रणाली जीवन पद्धति अधिकार र योगदानको पहिचान सम्मान र संरक्षणका लागि वकालत गर्ने जलवायु कार्य जैविक विविधता र आदिवासी जनजातिको बारेमा सूचना दस्तावेजीकरण र वितरण गर्ने आदिवासी सम्पदा अर्थतन्त्र र उनीहरूको सम्बन्धलाई प्रकृतिसँग पुनर्ताजगी गर्ने रहेका छन्
आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान संस्कृति जीवनशैली भाषा चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन् आदिवासी जनजातिहरूको जीवन पद्धति वन जङ्गल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ
जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ
नेपाल आदिवासी जनजाति महासङ्घ
विशेष गरी साइनो अन्नपूर्ण संरक्षण क्षेत्रका जिल्लाहरू लमजुङ मनाङ मुस्ताङ कास्की र केही गाउँहरूमा लक्षित छ संस्कृति प्रकृति र मानवबीचको साइनो अत्यन्तै गहिरो छ यो साइनोलाई छुटाउन मिल्दैन यसलाई खलबल्याउन खोजियो भने हाम्रो प्रणालीमै असर पुर्याउँछ मानिसहरू प्रकृतिमा बस्दछन् त्यसको उपभोग गर्दछन् संरक्षण गर्दछन् रमाउँछन् र जोगाउँदै आइरहेका छन् तर विद्यमान बढ्दो विश्वव्यापी औद्योगिकरणको कारण अप्ठ्यारो परिरहेको छ मानव जीवन संकटमा पर्ने त होइन भन्ने चिन्ता छ रीतिरिवाज चालचलन संस्कार संस्कृति हराउने त होइनन् भन्ने चिन्ता पनि थपिएको छ बढ्दो औद्योगिक विकास र निर्माणले हरित ग्यास उत्सर्जन हुँदा पृथ्वी तातिरहेको छ यसको प्रत्यक्ष असर नेपाल हिमाली क्षेत्रहरू परेका छन् हिमाली ठाउँमा बसोबास गर्ने आदिवासी जनजाति समुदायमा परेको छ यसका लागि प्रकृति जोगाउनुपर्छ हरियाली बनाउनुपर्छ र पृथ्वीलाई जोगाउँदै समग्र पारिस्थितिक प्रणालीको रक्षाका लागि अग्रसर हुनुपर्ने आजको आवश्यकता हो यसैको सचेतीकरण जोगाउन नेपाल आदिवासी जनजाति महासङ्घले जलवायु परिवर्तन साझेदारी कार्यक्रम ल्याएको हो यसमा आइसिआईको आर्थिक सहयोग र नेफिन वाइएईको सहकार्य रहेको छ आज हामी कार्यक्रममा बदलिदो परिस्थितिसँगै जैविक वस्तु कृषि उपजहरूलाई प्रमुख स्रोत बनाएर उद्यमशीलताको विकासमा लागेका शिप सिकाई र आर्थिक उन्नतिमा लागेका व्यक्तित्वहरूको कुराकानी र अनुभव सुनाउँछौं कार्यक्रममा स्वस्तिक हस्तकला तथा कास्की पोखरा हस्तकला संघका अध्यक्ष उद्यमी सीता गुरुङसँगको कुराकानी हिमकुमारी पुन र बुद्धि पूर्जासँग स्थानीय उत्पादन जैविक कृषि उपजहरूबाट बनाइने सामग्री र तिनीहरूबाट हुने आम्दानी सरसफाई वातावरण स्थानीय सिप प्रविधि र सहभागिताका सवालहरूमा छलफल गर्छौं कार्यक्रमलाई अगाडि बढाउ हिमकुमारी पुन र बुद्धि पूर्जासँग गरिएको यो कुराकानीबाट हिम दिदी नमस्ते
नमस्कार
यहाँलाई कार्यक्रममा स्वागत छ
धन्यवाद
मैले दिदी बहिनीहरू कतिको सक्रिय भइरहनु भएको छ
मैले दिदी बहिनीहरू सक्रिय नै हुनुभयो
के गर्नुहुन्छ बताइदिनु न हिम दिदी
अब गाउँघरमै उत्पादन भएको कच्चा पदार्थहरू मकैको खोस्ता अनि परालहरूबाट मैले मकैको खोस्ताहरूबाट फुल बनाउने चकटी बनाउने अनि परालबाट गुन्द्री चकटीहरू बनाउने
गर्छु अरू के उपयोग गर्नुहुन्छ
परालबाट त जुत्ता चप्पलहरू पनि बन्छ त्यो मकैको खोस्ताबाट चकटी ढकियाहरू बन्छ फुल भइहाल्यो धेरै फुलमै फोकस गरिरहेको छु
फुलमै मकैको खोस्ताहरूबाट फुल बनाउनुहुन्छ
हजुर हजुर
त्यो के बुकी पनि बनाउनुहुन्छ
हजुर बुके फुल अनि घरमा सजाउने फुलहरू बनाइरहेको छु
यो बनाएपछि कस्तो परिवर्तन भयो नबनाउँदाखेरि अगाडिको स्थिति कस्तो थियो अवस्था
नबनाउँदा भन्नेपछि घरमा त्यतिकै बसिने बसिन्थ्यो भने अहिले बनाएपछि यहीमै बिच भइराखेको छु अलिअलि आय आर्जन पनि भइराखेको छ वातावरण पनि सफा भइरहेको छ त्यतिकै खेरा गइरहने मकैको खोस्तालाई अहिले धेरै सदुपयोगमा आइराखेको छ
अब तपाईँहरूले हाम्रै कृषि उपजहरूबाट हस्तकलाका सामानहरू बनाउने भएपछि ती कृषि उपजहरूमा लाग्नेहरूलाई पनि प्रोत्साहन मिल्छ होला, मिलेको छ जस्तो लागेको छ कि छैन?
मिलेको छ, कृषिमा लाग्नेहरूलाई पनि अहिले म केहीमा खेती गरेर यसबाट रिसाइकल पनि मकै खाएर पनि यसको खोस्काबाट केही वस्तुहरू बन्दो रहेछ, केही सामानहरू बन्ने अनि आय आर्जनको पाटो हुँदो रहेछ भन्ने भइरहेछ।
जनजाति महिलाहरू अलिकति छन् यो सिपतिर लाग्नुपर्छ, आय आर्जनमा लाग्नुपर्छ अनि सरसफाइमा पनि ध्यान दिनुपर्छ भन्ने कुरा कसरी थाहा पाउनु भयो?
सिप भन्ने एकदम अति आवश्यक, सिप सिकेपछि कसैलाई आफूलाई चाहिएको बेलामा आफूलाई केही ऊ भएको बेला कसैलाई हात फैलाउनु पर्दैन। एउटा मकैको खोस्टाबाट 20 रुपियाँ एउटा फुल बनायो भने 20 रुपियाँ पर्छ भने त्यो 20 रुपियाँ नै हामीलाई कति धेरै खाँचो तारिरहन्छ नि, खाँचोको कुरा ठुलो हो। त्यसैले मैले सिप महिलाहरूले सिप सिक्नु नै अति आवश्यक भन्न थाल्छु।
अब सिप सँगसँगै वातावरण जोगाउने काममा पनि लाग्नु भएको छ होइन?
हजुर हजुर, सिप सँगसँगै वातावरणमा अब फोहोर भएको चिजहरू प्लास्टिकहरूबाट पनि धेरै ढकियाहरू बनाउन सकिन्छ, वातावरण सरसफाई गर्न सकिन्छ, सरसफाई गर्न धेरै मद्दत पुऱ्याएको छ। वातावरण सफा गर्न जोगाउनु पर्छ अनि खेर गएको चिजबाट के सामानहरू बनाउन सक्नुपर्छ भन्ने मैले महिला दिदीबहिनीलाई भनिरहन्छु। अहिले 2-3 वर्ष भयो मैले सिके लगत्तै पनि मैले 500-600 जना दिदीबहिनीहरूलाई तालिम दिइसकेँ, बागलुङ गोर्खा कास्की गरेर। अहिले दिदीबहिनीहरू लागि पर्नु भएछ, केही दिदीबहिनीहरूले त गरिरहनु पनि भएछ।
अझै तालिममा उसो भए तालिममा पनि बोलाउँछन्, दिदीबहिनीहरूलाई सिकाउन पनि जानुपर्छ। हस्, समय दिनुभयो, धेरै धेरै धन्यवाद छ। नमस्ते।
नमस्ते।
यति बेला हामीसँग बुद्धि पूर्जा ज्यू सम्पर्कमा हुनुहुन्छ। बुद्धि सर नमस्ते।
नमस्ते,
यहाँलाई स्वागत छ।
धन्यवाद।
के बनाउनुहुन्छ सर यो सामानहरू?
हामी अल्लोमा काम गरिरहेछौँ।
हजुर,
वातावरणको लागि त हस्तकलामा धेरै गर्न सकिन्छ होइन? अहिले त त्योहरू चाहिँ विज्ञान प्रविधि नै उत्पादन शक्ति भएको कारणले चाहिँ विज्ञान प्रविधिको प्रयोग गर्ने हो भने लाखौँको सङ्ख्यामा त्यो त्यहाँको फोहोरहरूलाई व्यवस्थापन गर्न सक्ने हो भने हुन्थ्यो क्या। सेतो बोतलहरूलाई कपासहरू बनाउन सकिन्छ होइन, रुईहरू के खेर गएको कागजहरूलाई चाहिँ ब्लकहरू बनाउन सकिँदो रहेछ के, ब्रिकेटहरू के, अनि प्लास्टिकहरूलाई पनि एकदमै राम्रो प्रोसेसिङ गर्ने हो भने राम्रो हुन्छ। त्यो कालो पत्रे जस्तो निस्किने गमहरू निस्किने अथवा त्यो कालो प्लास्टिकहरू चाहिँ अहिले हामीले झोलाहरूमा राख्छौँ नि त, अल्लोको पछाडि झोलाहरूमा कम राख्यो भने काम लाग्छ। समग्र रूपमै हामी छलफलै गर्नुपर्ने हुन्छ।
अब एकातिर रिसाइकल गरेर सामानहरू बनाउन सकिने भयो, त्यसलाई बिक्री गरेर आय आर्जन गर्न सकिने भयो, अर्को वातावरण जोगाउने काममा पनि यसले सहयोग पुर्यायो होइन?
एकदम।
अब हाम्रो जैविक उत्पादनहरूबाट सामग्री बनाउनुहुन्छ, जस्तो अल्लो विशेष रूपमा लिनु भएको छ, अल्लोबाट के बनाउनुहुन्छ?
खास गरेर समग्र रूपमा सिडदेखि पाउँछौँ गराउँछौँ हामीले। हाम्रोमा टोपी अनि तपाईँको ढाका टोपीको डिजाइनको अल्लोको टोपीहरू, क्यापहरू अनि पर्सहरू, लेडिज पर्स, जेन्ट्स पर्सहरू, अनि तपाईँको लेडिज ब्याग, साइड ब्यागहरू, टोटहरू अनि ब्याग प्याकहरू, ल्यापटप ब्यागहरू सबै बनाइन्छ सर। अनि ज्वारी अस्को ढाप चाहिँ बनाएछौँ, कोट चाहिँ बनाउनुहुन्थ्यो कसो भने साइजहरू 4-5 वटा साइज गर्दा बित्तिकै कति 4,000-5,000 जस्तो सिलाइ लाग्ने, अनि कम्ती कम 20 पिस बनाउँदाखेरि पनि कस्तो भयो भन्दा त्यो साइज बाई एक एक पिस गराउँदा पनि 20 पिस बनाउँदाखेरि 1,00,000 रुपियाँ त्यतिकै प्याचि बस्ने भयो क्या।
अल्लो पर्याप्त मात्रामा पाइन्छ वा पाइँदैन, के छ त्यसको?
पाइन्छ, 2000-2002 लघु उद्यम विकास कार्यक्रमले रिसर्च गर्दाखेरि 2,00,000 टनसम्म निस्किन्छ भन्थ्यो, तर अर्को चाहिँ बढी त 70% बढी त हाम्रो त्यो भाँगोको बोटबाटै हुन्छ अहिले त उत्पादन।
अब यिनीहरूको उत्पादनतिर हामीले ध्यान दिएका छौँ कि छैनौँ, वा वन पैदावारबाट ल्याउने हो भने त्यहाँ ल्याउनका लागि के कस्ता प्रोसेसिङहरू छन्, अप्ठ्यारा सप्ठ्याराहरू के छन्?
एकदम, हुन त हामी आफै लागेर विभिन्न राजनीतिहरू दलहरूसँग इन्ट्राक्सन गरेर हामीले अन्तिममा पटक पटक हामी नीति अनुसन्धान प्रतिष्ठानमा सिंहदरबारकै नजिक हामी बसेर गाजालाई चाहिँ डिगलाइज गर्नुपर्छ, त्यो रेसा मात्रै होइन त्यसको चाहिँ औषधि जन्य हुनुपर्छ। डब्ल्युएचओले चाहिँ 2022 चाहिँ औषधि जन्य हो भन्ने कुरा प्रमाणित गरेको कारणले हामीले औषधिको लागि प्रयोग गर्नुपर्छ। मुख्य कुरो अल्लो त राम्रोसँग निकासी गर्न मिल्थ्यो, के अरे हेमको अथवा भागको भनेर चाहिँ निकासी गर्न गाह्रो छ कि हामीले त्यो दुइटै खेर जाने वस्तु पर्यो नि त। तर हामीलाई फर्निचरको जस्तै नियम राखिएको छ क्या, फर्निचरमा सङ्कलन पूर्जी गर्नुपर्ने भयो, सङ्कलन पूर्जीको लागि क्युफिट के गर्नुपर्छ, हाम्रो पनि सङ्कलन पूर्जी होइन छुट पूर्जीको लागि हामी कर राज्यले तोकेको कर हामी दिन चाहन्छौँ। त्यो हार्भेस्ट त खेर जाने कुरो जति खेर जान्छ त्यो कुरो लिएर आउने कुरो त्यो चाहिँ हामीले पहिला सङ्कलन पूर्जी चाहिँ नगराइकन हामीले लानु पाउनुपर्छ भन्ने हो क्या।
यो अल्लो जस्तै रेसा आउने चिज वस्तुहरू हामीले वन जङ्गलबाट ल्याउने काम र त्यसबाट सामग्रीहरू बनाउने काम चाहिँ बाबुबाजेको पुर्खादेखिकै पालाको चलन हो नि होइन?
एकदम एकदम, तपाईँको राई लिम्बूहरू बाउ बराजुहरूले त अल्लोको पुवा नै नभएसम्म कुलदेउता नै नचढ्ने त्यस्तो पनि छ के, चलनहरू घोटो लगाइदिने त्यस्तो चलनहरू रहेछ के बुनेर।
अब जनजाति प्रकृति प्रेमी हुन्छन्, प्रकृतिसँगै संस्कृति प्रेमी हुन्छन्, त्यही त अब आफ्नो खाइ खेली आएको ठाउँमा काम गर्न खोज्दाखेरि सजिलो उसो भए सजिलो त्यति धेरै छैन।
उत्पादन गर्ने प्रत्येक व्यक्ति उत्पादन अनि आत्मनिर्भर व्यक्ति हुन्छ त्यसले उत्पादन गर्छ र आत्मनिर्भर समुदाय हुन्छ र त्यसले एउटा संस्कृति चाहिँ निर्माण गर्नु पर्यो। के भन्दा हामीले उत्पादन गरेको चिज हामीले नै विनिमय केन्द्र राखेर बिक्री विनिमय केन्द्र राखेर हामीले नै उपभोग गर्ने संस्कृति अप्नाइयो भने चाहे खाद्यमा होस् चाहे हेन्डिक्राफ्टमा होस् चाहे जुनसुकै होस् क्या त्यो संस्कृति बसाल्नु पर्यो क्या हामीले आफैले प्रडक्टलाई उत्पादन गरेर उपभोग गर्ने। किनभने त्यो नगरेसम्म त बहुराष्ट्रिय कम्पनीलाई हामीले प्रतिस्थापन अथवा विकल्प खोज्न सकिन्छ नि त। केही त झिनो कामहरू भएको छ हामीले कार्यहरूमा, जस्तै हामीले पटेलका सामानहरू अस्ति लैयो। दयनीय अवस्था त कस्तो भने जो जमिन छैन उनीहरू ले ज्यालादारी काम पाएन भने एक साथ खाएर बस्नुपर्ने अवस्था छ क्या। ती सबैलाई समेट्नको लागि हामीले तिनीहरूलाई आत्मनिर्भरमा जोडेर उनीहरूले उत्पादन गरेका चिजहरू हामीले उपभोग गर्ने संस्कृति जबसम्म बसालिँदैन तबसम्म देशमा चाहिँ खालि योगदान पुर्याउन सकिन्न कि जस्तो छ क्या।
हामीले बनाउने सामग्रीहरू हाम्रै प्रकृतिसँग जोडिएका छन् नि होइन?
छन्, सबै छन्। पर्यावरण वातावरणलाई केही असर पर्दैन, मकैको खोस्टादेखि लिएर सबै तपाईँको फालिएको दुब सुब सबैमा हेन्डिक्राफ्ट गराउन सकिन्छ क्या। तर मार्केट भनेको हामी हो क्या, त्यो नगर्दा त हामीले अरूको खरिद गरिन्छ नि त, बहुराष्ट्रियको खरिदिन्छ नि त। तर हामीमा संस्कार बसेन क्या, पहिलो कुरो इन्टरप्रिनेसबाट गर्ने संस्कार बसेन, दोस्रो त्यो बनाइसकेको चाहिँ उपभोग गर्न चाहिँ हामीले हाम्रोलाई एकदमै अपमानित तरिकाले दृष्टिकोणले हेऱ्यो क्या। गाउँका चिजहरू कति स्वस्थवर्धक खानेकुराहरू छन्, फलफुलहरू छन्, तर त्यो खाइँदैन, हामीलाई सस्तो चाहियो, चाहे केमिकल होस् चाहे देसी होस् त्यही।
यसमा अब हामीले जुन उत्पादन गर्छौँ हाम्रै पिता पुर्खाले चलाएको त्यो प्रविधि पनि जोडिएको छ होइन?
त्यो त स्वत जोडिएको छ नि त, कस्तो भने दलितहरू जनजातिहरूले जो सभ्यता बोकेर आएको थियो तिनीहरूको त त्यो त एउटा ज्ञान थियो, सिप थियो नि त, त्यसको परिस्थिति रूपहरू त भने कुटो कोदालो होस् या हतियार हो या लगाउने कपडा होस् लत्ता कपडा होस् या प्रयोग गर्ने उत्पादन त उस होस्।
अब फेरि पुरानै कल्चर तर्फ फर्किनु पर्छ,
एकदमै राम्रा कुरालाई चाहिँ अलिकति अहिलेको विज्ञान प्रविधि अनुसार लैजाने, नराम्रोलाई चाहिँ छोडेर जानुपर्छ।
हिमालहरू कालै देखिन्छन्, जलवायु परिवर्तनले हामीलाई सो क्षेत्रमा काम गर्नका लागि केही सजिलो असजिलो के बनाएको छ, केही अनुभव छ?
विकासका काम गरिराख्दा, उद्यम व्यवसाय गरिराख्दा चट्टै पर्यावरणलाई चाहिँ भुलिएको छ क्या। म एउटा जापानमा जाँदा आवाउदी नाच हेरेर आएको थिएँ क्या, 45 मिनट भाले नाच हो, 45 मिनट हामीलाई नचायो। इनोभेटिभ प्रोडक्ट हाम्रो फर्स्ट भयो, एउटा लामा बहिनी उहाँ चाहिँ फर्स्ट भएपछि उसलाई एथेन्टिक झल्किने त्यो टुकुसीमा प्रिफेक्चर भनेको जस्तो हाम्रो गण्डकी प्रदेश भनेर त्यसले एथेन्टिक झल्किने दियो, सबैलाई चाहिँ सुराती मिठाइदियो क्या, त्यो इन्टरप्रिनेसम्म जोडियो, हेन्डिक्राफ्ट पनि जोडियो क्या, त्यो प्याकेजिङ गरेर दिएको थियो, 4500 रुपियाँ तिरियो। त्यहाँ उत्पादन भएका चिजहरू कोही प्रोजेक्टरमा कोही लाइफहरू देखाएको थियो क्या, हामीले किन्नेले किन्ने हो, अरू गिफ्ट आउने कुरोहरू आयो। मेरो मलाई के कन्सेप्ट थियो भने केन्द्रमा पनि हाम्रो त कला संस्कृतिले भरिएको छ, त्यो कला संस्कृति चाहिँ 45 मिनट विभिन्न जातिहरूको चाहिँ कला संस्कृति 45 मिनट अर्को 45 मिनट 45 मिनट लगाउने, र त्यहाँ चाहिँ हाम्रो लाइफ टेमा होस् क्या, हाम्रो उत्पादित वस्तुहरू जैविक होस् या प्राकृतिक होस् या जुनसुकै उत्पादन होस् अल्लोको होस् लाइफ टेमो उतापट्टि बिक्री कक्ष, त्यहाँ विदेशबाट आउनेहरू अनिवार्य साधारण होस् या भिआइपी होस् अनिवार्य त्यहाँ छिर्नु पर्यो, परदेशमा पनि त्यो हुनु पर्यो, त्यो कम्ती भनेको 15-20 रोपनीमा भित्रमा हुनु पर्यो क्या। त मान्छे चाहिँ सामान पनि हाम्रो आफ्नो स्थानीय नेपालको कल्चर बुझ्न आउँछ नि त, कल्चर बुझ्ने हाम्रो ठाउँ छैन कि। अहिले अन्तमा रेडियो अन्नपूर्णले मलाई अन्तर्वार्ता लिइदिनुभयो, धन्यवाद अनि आभार व्यक्त गर्दछु।
अब कार्यक्रममा स्वस्तिक हस्तकला उद्योग तथा कास्की पोखरा हस्तकला संघका अध्यक्ष उद्यमी सीता गुरुङसँग उहाँकै घरमा गरिएको यो कुराकानी सुनौ।
नमस्कार गुरुङज्यू, यहाँलाई स्वागत छ।
नमस्कार भाइ।
यो कार्यक्रम साइनोको लागि हामी यसरी जुटेका छौँ। कति वर्ष भयो यो हस्तकलाको क्षेत्रमा यहीँ केही गरौँ भनेर लागेको?
अब खास सुरुवातमा त म स्कुल पढ्दादेखि नै पूर्व व्यावसायिक र होम साइन्स शिक्षा अन्डर टेनमै प्राप्त गरेको थियो। सँगसँगै अनि स्कुल पास गरिसकेपछि पनि तालिमहरू लिएर अनि त्यसपछि केही गरौँ भन्ने विद्यालयमा विद्यार्थीलाई पढाउने बेलामा पनि एक्स्ट्रा एक्टिभिटिजभित्र एउटा प्रशिक्षकको रूपमा विद्यार्थीलाई पढाउने मात्रै नभइकन सिपमूलक शिक्षाबाट नै सिप सुरु भएको थियो भने विधिवत रूपमा आफ्नै नामबाट आफैले सञ्चालन स्वस्तिक हस्तकला उद्योग भनेर 2067 सालदेखि नै यो व्यवसाय चाहिँ सुरुवात गरेको छ।
यो व्यावसायिक रूपमै लाग्नुपर्छ, यसबाटै पनि केही आय आर्जन गर्न सकिन्छ भन्ने, यो कहाँबाट त्यसरी तपाईँ कन्भिन्स हुनुभयो?
पहिला सुरुमा त आफूसँग सिप हुनु पर्यो। यो सिपको चाहिँ एउटा प्रयोगमा ल्याएपछि आम्दानी हुन्छ मात्रै नभइकन यसले चाहिँ आफूलाई स्थापित गराउँछ, धेरै ठाउँमा चाहिँ पहिचान पनि गराउँछ। मसँग सिप थियो, जाँगर थियो, उत्साह थियो, यो काम गर्नुपर्छ भन्ने एउटा मनमा आएर यसरी चाहिँ अगाडि बढेको। विदेशमा भन्दा स्वदेशमा रमाउने एउटा आफ्नो मन भएको कारणले विदेशमा नि गइएन भनौँ न, देशमै केही गर्नुपर्छ भनेर लागेको हो। आदिवासी जनजातिको छोराछोरी अब लाउरे पहिलो प्राथमिकतामा राख्छ अनि विदेश भन्छ। अहिले त अब गएर आदिवासी पनि स्वदेशभन्दा विदेशमै धेरै जान थालिसक्यो। सबैले स्वदेशमा केही पनि हुन्न भन्ने जुन कुरा राख्छ त्यो नभइकन अब धेरै पैसा कमाउने भन्दा एउटा आत्मसन्तुष्टि, देशलाई राज्यलाई चाहिँ एउटा राम्रो ठाउँमा ल्याउनलाई आफ्नै सहाय आर्जन गरेर देशमा सेवा गर्ने भन्ने एउटा भावनाले पनि आदिवासी जनजातिको छोरीहरू छोराहरू अरू धेरै कम मात्रामा लागेको छ। हुन त अब हाम्रो पुर्खाहरूको इतिहासलाई हेर्ने हो भने बजैहरूले राडी पाकी बुन्ने, अब त्यसमा पनि भेडा पाल्ने, कम्मल बुन्ने, अब भाँग्रा बुन्ने, सिस्नुहरू ल्याएर अल्लोहरू जुन धारामा बसेर ठोकेर खरानीमा पकाएर बनाएको चाहिँ आँखाले देखेको छ हाम्रो आफ्नै बोजेहरूले बनाएको भने त्यो बेलाको त्यसलाई चाहिँ उद्यमशीलताको कुरा त्यति आउने थिएन। तर वास्तवमा
त्यो बेलामा पनि थियो,
त्यो बेलामा आफ्नै घरमा यसरी आफ्नो उत्पादन चाहिँ गर्ने थियो भने त्यतिखेर चाहिँ आम्दानी कति भयो हिसाब किताब नगर्ने बेला हो। तर अहिलेको मान्छेले भन्दा यो परम्परागत रूपमा पनि पहिला पनि एउटा एक किसिमले अहिलेको हिसाबले कुरा गर्ने त्यो पनि उद्यमशीलतै हो।
हाम्रा बाबुबाजेको पालामा बजेहरूको पालामा पनि आफ्नै खालको प्रवृत्ति थियो, त्यही प्रवृत्तिबाट सामानहरू बनाउने, कपडा बनाउने, लगाउने अनि त्यो बढी भएको फेरि बेचबिखनतर्फ लैजाने त्यो गर्नुहुन्थ्यो नि है।
त्यो त घरै बसेर सबै बुनतुन गरेर के आवश्यक पर्छ अब ओढ्ने देखि लिएर जिउमा लगाउनेसम्मको उत्पादन चाहिँ बजेहरूको पालामा पनि गरिन्थ्यो
कि। तान लाउने कि
त्यो तान लाउने नै हो, त्यो तान लाएर बुनेरै गर्ने हो।
अहिले अब मेसिनको तान हेर्दा पनि उस्तै हो, कति वैज्ञानिक थिए जस्तो लाग्छ।
मेसिनको तान चाहिँ बुन्दाखेरि छिटो छरितो त उत्पादन हुन्छ, तर त्यो बेलाको त्यो हातले बुनेको तान जति बलियो हुन्छ अहिलेको मेसिनले बुनेको चाहिँ त्यति बलियो हुँदैन कि, त्यस्तो राम्रो चाहिँ उत्पादन हुन्थ्यो पहिला।
अहिले मेसिनरी तान हामीले विदेशबाट मगाउँछौँ, तर हाम्रो बाबुबाजेले बनाएको तान पनि त्यो यहीँबाटै हाम्रै काठहरूबाट हाम्रै वस्तुहरू बनाएको पनि त्यो यसो मोडल हेर्दाखेरि उस्तै उस्तै देखिन्छ नि।
होइन, सेम बुन्दा एउटै हो, तर चाहिँ खालि फिनिसिङ हेर्दा अहिलेको राम्रो देखिन्छ, तर बलियो अनि टिकाउ चाहिँ पहिलाकै परम्परागत तानमा बुनेको नै बलियो हुन्छ, मूल्य पनि त्यसको बढी नै पर्छ।
आदिवासीहरू प्रकृतिसँग एकदमै नजिक हुने, छोड्नै नमान्ने, संस्कृतिसँग नजिक हुने, छोड्नै नमान्ने, संस्कृति प्रकृति र यो मानव बीचको जुन साइनो छ नि त्योभन्दा बाहिर निस्कन नचाहने चाहिँ कारण के हो?
बाँच्नको लागि वातावरण चाहिन्छ, वातावरण सँगसँगै सिप उत्पादन गर्नु पर्यो, प्रकृतिमा उत्पादन खानादेखि लिएर लाउन बस्न घाँसपास कपासको लागि प्रकृति बिना त केही पनि हुन सक्दैन र प्रकृतिमा के प्राप्त हुन्छ भन्ने कुराको ज्ञान पनि हुनु पर्यो र प्राप्त हुन्छ भन्ने जानेर मात्रै भने उत्पादन पनि लाग्नु पर्यो। पहिल्यैदेखि नै अब धेरै वन जङ्गलको नजिक खोला किनाराको नजिक बस्ने चाहिँ यो आदिवासी जनजाति मात्रै नभएन मानव बस्ती पनि हो भने त्यसमा चाहिँ अब कुन ठाउँमा गएर के पाइन्छ भन्नेको एउटा उत्पादन गरेर जीविकोपार्जन गरेको हाम्रो उत्पादन हो भने त्यही अनुसारको अब समय अनुसारको उत्पादन चाहिँ अहिले गर्दै आएको छ भन्नुपर्छ।
विशेष गरी यो हिमालय क्षेत्रमा पहाडी उच्च पहाडी क्षेत्रहरूमा आदिवासीको बसोबास बाहुल्य छ। अहिले क्लाइमेट चेन्जले विश्वव्यापी जुन ग्लोबल वार्मिङको कारणले पहिलो असर त त्यहीँ परिरहेछ नि होइन।
जमिनहरू जति चाहिँ अलिक खाली खुल्ला थियो होइन आफ्नो तरिकाले हावा पानी जुन चाहिँ नि माटो चाहिँ एकदमै प्रदूषण नभएको होइन स्वच्छ खालको थियो त्योबाट चाहिँ जे आवश्यकता पर्थ्यो त्यो अनुसारको हुँदाखेरि हिमालमा चाहिँ पाउन चाहिँ आवश्यक पर्ने वातावरण चाहिँ त्यो बेला प्राप्त हुन्थ्यो जसले गर्दा हिमाल चाँदी जस्तो टल्किन्थ्यो सेतो चाँदी जस्तो टल्किने हामीले अब देख्दै आएको कुरा हो तर अहिले पत्थर जस्तो देखेको छ। त्यो किन भन्दाखेरि खाली जमिनलाई कङ्क्रिटले ढाकिदियो घर बनाइदियो कलकारखाना अब यो औद्योगिक विकासदेखि लिएर धेरै कुराले असर पारेको छ। जस्तै आज मात्रै मलामीमा जाने बेलामा मेरो आफ्नो मामा बितेको म मलामीमा जाने बेलामा प्लास्ट भएको जति प्लास्टिक चाहिँ लासको तल राख्न लागेँ कि मैले निकालेँ यो यसरी जलाउने होइन यो आगो बोल्न सजिलो हुन्छ भने भनेपछि मान्छे कतिको चाहिँ अझै सचेत हुन आवश्यक छ भने एउटा प्लास्टिकले मान्छेलाई कति असर पार्छ एउटा प्लास्टिक पोल्ने बित्तिकै 10 मान्छेको फोक्सोलाई असर पार्छ भन्ने कुरा ज्ञान त हुनु पऱ्यो नि त। लास जलाउँदाखेरि त जलाउँछ अरू बेला पनि जलाउँछ भने त्यसले चाहिँ हाम्रो वातावरणलाई हिमाललाई कतिको असर पारेको छ भन्ने कुरा हाम्रो मानवबाट नै हो यो असर पार्ने कामहरू गरेको जुन पहिलाको अवस्थाको प्रकृतिलाई अहिले फरक हुन भइरहेको छ। पानी चाहिँ स्वच्छ पाउँदैन हावा स्वच्छ पाउँदैन अब हिमाल त्यस्तै छ पहाडमा जुन चाहिँ फल्ने फुलहरू जङ्गलको काठहरू दाउराहरू जडीबुडीहरू जे पाउनु थियो त्यो चाहिँ राम्रो नपाउनु भनेको मानवकै कारणले गर्दाखेरि मानवकै एउटा नोक्सान चाहिँ भइरहेको चाहिँ लाग्छ। न्यूनीकरण र सचेत हुन अति आवश्यक छ। पहिला सुरुमा त हामीले आफ्नो तर्फबाट वातावरणलाई प्रकृतिलाई असर पार्ने कुरा गर्नै हुँदैन त्यसले आफूलाई नै असर पार्छ भने जान्नु पर्यो। हामीबाट निस्केको फोहोर मैलालाई चाहिँ पुनः प्रयोग गर्नु पर्यो रिसाइक्लिङ गरेर त्यसलाई विभिन्न प्रकारको हस्तकलाको सामग्रीहरू पनि उत्पादन गर्न सकिन्छ उत्पादन गर्नु पर्यो। आगोमा डराउनु भएन तरकारीको टुक्राहरूलाई पनि के गर्न सकिन्छ भनेर हामीले अहिले कम्पोस्ट मल बनाउने सिस्टममा आइरहेको छ। गाईबस्तु नपाल्नेले आफ्नो घर आफूलाई चाहिने मल आफूले उत्पादन गर्न सक्नु पर्यो। घरमा बोट बिरुवा रोप्नेदेखि लिएर बारी छ भने खेती गर्नु पर्यो बाँझो राख्नु भएन हरेकले त्यो सोच्न सक्यो भने प्रकृतिलाई चाहिँ स्वच्छ राख्न सकिन्छ।
यहाँको कामलाई पनि सरस्वती हेर्दाखेरि वातावरण मैत्री खालको प्रकृतिलाई न्याय गरे जस्तो खालको पुर्खाले गरेको कामलाई पनि सम्मान गरेको खालको जस्तो देखिन्छ। अलिकति जैविक विविधतालाई कहीँ न कतैबाट छुने प्रयास गरेको तपाईँले ती काम गर्नुहुन्छ र ती काम गरेपछि कसैले गहुँ उमार्नका लागि अझै प्रोत्साहित भएको भन्ला कसैले मकै उमार्न थाल्ला कसैले गहुँ उमार्न थाल्ला कसैले धान अझै बेसी लगाउँछु भन्न सक्छ होला तर यो आधुनिक जमानामा फेरि पनि त्यो अर्ग्यानिक पाराको जैविक विविधतासँग जोडिएका कामहरू गरिरहन निकै सजिलो छ र
सजिलो त के कुरा हुन्छ र धेरै कुरा गाह्रो नै छ। जति गाह्रो भए पनि त्यसलाई चाहिँ हामीले चाहिँ मेहनत गर्नुपर्छ। जस्तै अब प्राकृतिक रेसा जन्य धेरै प्रकारको वस्तुहरू चाहिँ हाम्रै सेरोफेरोमा छ त्यसलाई हस्तकलाको सामग्री उत्पादन गरेर हामीले आफ्नो आय आर्जन आफ्नो उद्योग सञ्चालन गर्न सक्छौँ। धान रोपे धान खान पायो अनि पराल अब गाई भैँसीले खायो गाई भैँसीले खायो नभइकन त्यसबाट गुन्द्री अनि त्यसपछि चप्पल जुत्ता के हो बनाउन सक्ने धेरै कुरा बनाउन सक्छ। डोरीहरू बनाउने धेरै कुरा परालबाट बन्छ मकैको भुत्ला भयो गहुँको नल भयो त्यसबाट धेरै उत्पादन हस्तकलाको सामग्री चाहिँ स्वस्तिक हस्तकलाबाट हामीले उत्पादन गरेको छ कि
यसबाट फाइदा लिन सकिन्छ भन्ने आँट चाहिँ कसरी गर्नुभयो। अरूले त अब बनी बनाउ सामानहरू ल्याउने वा बाहिरबाट आयात गरेर छिटो छरिटो गर्ने खालको गर्ने तपाईँहरू चाहिँ आफ्नै यही प्रकृतिभित्रका रेसाजन्य सामग्रीहरू बटुल बाटुल गरेर त्यसैहरूको सामग्री बनाउने र केही आय आर्जनको भर त्यसैमा पर्ने
एकातिर त्यो स्थानीय कच्चा पदार्थ स्थानीय उत्पादन त्यसको एउटा छुट्टै किसिमको महत्त्व हुन्छ। कास्कीको पोखरा एउटा पर्यटकीय क्षेत्र हो यहाँ चाहिँ अब लोकल उत्पादन के हुन्छ त नि कोसेलीको रूपमा भन्यो भने पहिला सुरुमा त हस्तकलाको सामग्री नै खोज्छ, यहीँको कच्चा पदार्थहरू उत्पादन गरेको सामान खोज्छ भने त्यो पहिला देखाउनु पर्यो। त्यो सँगसँगै अरू खानेकुराहरू पनि त धेरै उब्जाउ गर्न सकिन्छ, गुन्द्रुकदेखि लिएर अब मकै रोपेपछि धेरै भेराइटीहरू उत्पादन गरेर बिक्री गर्न सकिन्छ। धेरै परिकार बन्ने गाउँकै पिठोको हो होइन, त्यसको फेरि त्यो नलबाट चाहिँ कति धेरै उत्पादनको सामान बन्छ, त्यो चाहिँ स्थानीय कच्चा पदार्थ, यो चाहिँ एकदमै सजिलै कच्चा पदार्थको रूपमा पाउन सक्ने कच्चा पदार्थ हो। जलकुम्बी झारबाट पनि हामीले डस्टबिनहरू, ब्यागहरू, टोकरीहरू, धेरै चिजहरू बनायौँ। तर गहुँ, मकै, नल, यो पराल भनेको त सधैँ खेती उत्पादन नै भयो, खानालाई पनि भयो, आफ्नो हस्त सामग्री उत्पादनलाई पनि भयो। सँगसँगै अब कोदो रोप्यो भने कति धेरै एउटा अहिले पहिला कोदोको रक्सी र ढेँडो भन्ने थियो, अहिले पहिला भातलाई बढी महत्त्व दिन्थ्यो, अहिले कोदोलाई चाहिँ भातलाई भन्दा महँगो खान खर्चमा चाहिँ अहिले उत्पादन हुन्छ भने त्यस्तो कुरा त धेरै कुरा छ। अब प्रकृतिको सँग जोडेर हेर्ने भने
धेरै जोडिन सक्नु भएको थिएन यो उद्यमशीलतातिर। मकैका नल्ठाहरूबाट पनि सामग्री बनाएर बेच्न सकिन्छ, आय आर्जन गर्न सकिन्छ, त्यसै कुहाउनु भन्दा
धानको परालबाट
त्यसै गहुँको नलबाट के बन्छन् यिनीहरूबाट?
अब परालको त धेरै गुन्द्री नै हो अनि चप्पल हो होइन, मकैको भुत्लाको चाहिँ चकटी, हाम्रो पहिला बाजे बजेकै पालामा पिँढीमा बसेर अरू सबै काम भ्यासी एउटा फुर्सदको समय बुनेको त हामीले पहिल्यैदेखि आएको। मकैको भुत्लाको ब्यागहरू नि बन्छ अनि त्यसपछि फुलहरू बन्छ, बुकेहरू बनाएर बिक्री गर्न सकिन्छ। इन्डियाबाट, चाइनाबाट प्लास्टिकको फुल भन्नेको सट्टा चाहिँ अब यो स्थानीय कच्चा पदार्थको मकैको भुत्लाको फुल भनेपछि बेग्लै खालको एउटा आकर्षण छ। गाउँको नलको त अब झोला, टोकरी, टपरी, अब 40-45 आइटम चाहिँ स्वस्तिक हस्तकला पनि उत्पादन गर्न
सक्छ
गाउँको नलबाट, बिक्री भइरहेछ। बरु कच्चा पदार्थ प्लस उत्पादनको लागि चाहिँ के अरे भ्याइ नभ्याइ कि त्यो सामग्री गर्न चाहिँ
ठाउँ ठाउँमा यो आफ्नै कृषिजन्य वस्तुहरूबाट आफ्नै यो जैविक विविधतासँग जोडिएका जति पनि खेतीपातीसँग जोडिएका कुराहरू छन्, यस्तै हस्तकलाहरू ठाउँ ठाउँमा नै खुलेर एक खालको प्रवर्धनमा लाग्ने हो भने खेती गर्न पनि केही उत्साहित हुन्थ्यो कि होइन? अझै
हस्तकला भनेको खालि त्यही मात्रै उत्पादन गरेर बस्दाखेरि मात्रै पनि हुँदैन, त्यसको लागि कच्चा पदार्थ चाहिन्छ भने कृषिलाई पनि प्रोत्साहन हुन्छ खेती गरेर, अनि खानाको लागि उत्पादन त्यहीबाट आयो, सँगसँगै त्यसको कच्चा पदार्थबाट उत्पादन चाहिँ एउटा प्रपर टाइम हुन्छ नि त कच्चा पदार्थ पाउने टाइम, अनि त्यो कुन टाइममा चाहिँ उत्पादन गर्ने भन्ने टाइम मिलाएर चाहिँ गर्यो भने तरकारीदेखि लिएर अब अन्न अनाज अनि त्यसपछि हस्तकलाको सामग्री त्यो सबै एकै ठाउँ एउटा कोसेलीको रूपमा सबै कुरामा प्रयोग गर्न सकिन्छ।
उद्योगहरू विस्तार र सञ्चालन गर्नको लागि अब एकै ठाउँमा त्यस्तो थलोको आवश्यकता छ, कोसेली घर होइन,
कोसेली घर भनिसकेपछि हस्तकलाको सामग्री मात्रै नभइकन गण्डकी प्रदेश यो को राजधानी यो कास्की हो पोखरा, यसमा चाहिँ गण्डकी प्रदेशभरिको चाहिँ कृषिजन्य हरेक सामग्री जस्तै मुस्ताङको दाल भन्छ, जिम्बु भन्छ होइन, आलु भन्छ, अनि त्यस्तै मनाङको एउटा भेराइटी आउँछ अब छुर्पीदेखि लिएर त्यही ठाउँको प्रपर उत्पादनको सामान हरेक जिल्लाबाट यो जिल्लाबाट यो पाइन्छ भन्ने हुन्छ, जस्तो बागलुङको भाङ भन्छ होइन, अनि त्यस्तो खालको अब बुनाइको सामग्रीहरू मनाङ मुस्ताङमा चाहिँ पहिलादेखि तान छुट्टै तरिकाले बुन्छ, यता पहाडी भेगको तान चाहिँ फरक छ, हिमाली भेग र पहाडी भेगको तानै फरक छ के, त्यो बुनाइमा नि फरक छ भने त्यहाँको उत्पादन यहाँको उत्पादन भनेर एउटा कोसेली घरको रूपमा चाहिँ 11 जिल्लाको कतिवटा भेराइटी आउँछ त्यसको हरेक भेराइटीको छुट्टा छुट्टै सोरुम चाहिँ बनाउनु पर्छ, खानेकुरादेखि लिएर हस्तकलाको सामग्रीको त्यो, अनि त्यसपछि कृषिजन्य सामग्री, वनजन्य उत्पादन सरकारले गर्नु पर्यो नि त, त्यो ठाउँ यो गण्डकी प्रदेशमा बनाउनु पर्छ। त्यस्तो उत्पादनको सामान पर्यटकहरू आउने बित्तिकै चाहे आन्तरिक होस् चाहे बाह्य पर्यटक होस् त्यहाँ लगेर झारिदिएपछि उनीहरूले अवलोकन गर्छ र किन्छ खालको एउटा कन्सेप्ट चाहिँ नल्याइकन नहुने चाहिँ अहिलेको अवस्था छ।
हामीसँग यति हुँदाहुँदै हाम्रो उयो पहिलेदेखि चल्दै आएको स्थानीय जुन प्रविधि छ त्यो चाहिँ जीवितै रहेछ होइन?
त्यो त एकदमै घर घरमै छ तर पनि अझै त्यसलाई जगेर्ना गर्नलाई आवश्यकता छ।
अब एउटा जनजातिको छोरी यसरी काममा लाग्नुभयो, यहाँको कामसँगै सिकेर धेरैले पनि अहिले काम गरिरहनु भएको छ भन्ने पनि सुनिन्छ, कति जतिले सिप सिके, कतिलाई सिप हस्तान्तरण गर्नुभयो, के गरिरहेका छन्?
स्कुलदेखिको सिकाएको कुरा गऱ्यो भने त अब थुप्रै भयो होला, तर चाहिँ 5,000 बढी चाहिँ कम्तीमा त्योभन्दा बढीलाई नै सिकाएको छ। महिलाहरूको एउटा वडा स्तरको, पालिका स्तरको होइन, लेबरको तालिमहरू पनि गरेर धेरै ठाउँबाट, घरेलु तथा सानो उद्योग कार्यालयबाट सहकारी गरेर अनगिन्ती छ भनेर साध्य छैन।
अब महिला दिदीबहिनीहरूको सहभागिता कस्तो छ, सहभागिता कति गराउँछन्?
कता कता साथीहरूलाई चाहिँ कम्पनी दर्ता गर्नलाई नै अप्ठ्यारो गरेको कार्यालयहरूले भन्ने चाहिँ आउँदाखेरि हामीले फोन गरेर लो किन दर्ता गर्दैन भनेर भन्नु परेको अवस्था छ। सरकारी निकायबाट निश्चित रूपमा चाहिँ यसरी चाहिँ लगानी है भन्ने प्रोजेक्ट चाहिँ छैन। वास्तवमा भन्यो भने आफूसँग आम्दानी नभएकोहरू आउने हो नि त, उनीहरूलाई चाहिँ बरु त्यो तालिम दिइसकेपछि अवश्य कमाउनेतिर लाग्छ भन्ने किसिमले तालिम दिनुपर्छ।
उत्पादनहरूबाट बनाइने सामग्रीहरूको उसो भए खपत राम्रो छ?
खपत त पुर्याउनै सक्दैन।
आफै पनि यो प्राङ्गारिक कुनै सामान्य केही खेती गर्ने जस्तो त्यस्तो गर्ने गर्नुहुन्छ कि छैन, त्यस्तो बानी छ कि छैन?
प्राङ्गारिक खेती म आफ्नो लागि घरको तरकारी आफै उत्पादन गर्छु,
आफै गर्नु,
आफै बनाएर खान्छु। बारीमा फल्ने अब आलु साग तरकारीहरू चाहिँ प्रायः जस्तो यो बारीमा हुने तरकारी आफैले उत्पादन गर्छ। मकै अहिलेसम्म भुटेर भुटेको मकै वर्षभरिलाई पुग्ने गरेर भुटेर राखेको हुन्छ, वर्षभरि खानुहुन्छ। सकेसम्म बारीमा नफल्ने चिज मात्रै किनेर खाने हो।
हामी कार्यक्रमको अन्त्यतिर आएका छौँ, उसो भए अहिले विशेष गरी आदिवासी जनजाति क्षेत्रको दिदीबहिनीहरूलाई अगाडि ल्याउनु पर्छ, अगाडि बढाउनु पर्छ भन्ने स्वयं तपाईँ पनि त्यसमा लाग्नु भएको छ, आउनेहरू पनि हुनुहुन्छ होला होइन?
आदिवासीहरू चाहिँ आफ्नो मनैदेखि म गर्छु भन्ने मान्छे मात्रै यसमा लागेको छ क्या। अहिले त यो काम गर्नलाई धेरै आम्दानी होइन कि, एउटा थोरैबाट धेरै बनाउने, अनि त्यसपछि आफ्नो एउटा इज्जत, आफ्नो सम्मान, सम्पर्क कहाँ के हुन्छ भन्ने कुराको एउटा चासो लिने मान्छेले चाहिँ गरेको छ।
हस्, समय दिनुभयो, धेरै धेरै धन्यवाद।
धन्यवाद भाइ।
यो कुराकानीसँगै प्राविधिक मित्र अरविन्द विक्रम राणाले समय सकिएको जनाउ गर्नुभएको छ। अब हाम्रो भेट अर्को साता शनिबार बिहान 8 बजे हुनेछ। कार्यक्रम कस्तो लाग्यो कृपया आफ्ना सल्लाह सुझावहरू रेडियो अन्नपूर्ण 93.4 मेगाहज पोखरा र रेडियो मर्स्याङदी 95 मेगाहज लमजुङलाई दिनुहोला। कार्यक्रमका लागि समय दिनुहुने सबै पाहुनाहरूलाई धेरै धेरै धन्यवाद। म अर्जु विष्ट सल्यानी भोजेल पर्छु। घर बाहिर निस्कदै हुनुहुन्छ भने झ्याल ढोका राम्ररी बन्द गरेर र अघिनाको आगो निभाएर निस्किनुहोला। नमस्कार। कार्यक्रम साइनो नेपाल आदिवासी जनजाति महासङ्घको जलवायु परिवर्तन सम्बन्धी साझेदारी कार्यक्रम हो। यसमा आइसिआईको आर्थिक सहयोग, निफिन र वाइएईको सहकार्य रहेको छ।